बुलबुल एउटा ईरानी चरा। बुलबुल
दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ। दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ। मृत्यु एक दिन आउँछ पक्कै जिन्दगी चाहिँ कहिले आउँछ। फुर्ती लाउँदै यो बनाए त्यो बनाए भन्छ मानिस। फुर्ती लाउँदै यो बनाए त्यो बनाए भन्छ मानिस। यो गरीबलाई भोक्न लाग्ने ओखती चाहिँ कहिले आउँछ। मृत्यु एक दिन आउँछ पक्कै जिन्दगी चाहिँ कहिले आउँछ। बाँच्न जाने बाँचिदिन्थे बाँच्न राम्रो जानिएन। बाँच्न जाने बाँचिदिन्थे बाँच्न राम्रो जानिएन। जिन्दगी यो बाँच्नलाई राम्ररी चाहिँ कहिले आउँछ। मृत्यु एक दिन आउँछ पक्कै जिन्दगी चाहिँ कहिले आउँछ। जिन्दगी यो लाग्न थाल्यो नक्कली झैं नक्कली झैं। जिन्दगी यो लाग्न थाल्यो नक्कली झैं नक्कली झैं। नक्कली यी सधैं आउँछन् सक्कली चाहिँ कहिले आउँछ। मृत्यु एक दिन आउँछ पक्कै जिन्दगी चाहिँ कहिले आउँछ। आज होला भोलि होला आयो कहिले खै उज्यालो। आज होला भोलि होला आयो कहिले खै उज्यालो। मात्र औँसी भो सधैं मन चाँदनी चाहिँ कहिले आउँछ। दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ। मृत्यु एक दिन आउँछ पक्कै जिन्दगी चाहिँ कहिले आउँछ। गजलकार करूण थापाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरी बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजल वाचनबाट कार्यक्रमलाई मैले अगाडि बढाएँ करूण थापा उहाँसँगको कुराकानी र उहाँका गजलहरू सुनाउँदै आजको बुलबुल रमाइलो बनाउनेछु। 2058 साल जेठ महिनादेखि निरन्तर चलिरहेको बुलबुलमा मैले छुटाएका सायदै गजलका पुराना गजलकारहरू हुनुहुन्छ होला। एकजना व्यक्ति मैले सधैँ छुटाइरहेँ छोडिरहेँ जो गजलको पुनर्जागरणको बेलादेखि अर्थात विक्रम सम्बत 2036 साल पछि पुनर्जागरण भयो। उहाँले लेखिरहनु भयो निरन्तर गजल र लेख्नु मात्रै भएन एकदम दमदार उहाँका गजलहरू गायनमा पनि आए। केही गजल म आफै फ्यान भएर कार्यक्रममा त बजाउँथेन त्योभन्दा बाहिर पनि खुब सयौं पटक सुनेको छु भन्दा पनि अत्युक्ति हुँदैन। आज त्यस्तो व्यक्तित्व करूण थापा जसको गीतमा गजलमा धेरै योगदान छ आज म गजलको मात्रै बढी कुरा गर्छु मसँग हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु हाम्रो कार्यक्रममा।
धन्यवाद अतिथि।
तपाईँले त उज्यालो घर नै देख्नु भएको रहेनछ म त बोलाएछु पहिला भन्ने पो परिरहेको रहेछ मलाई।
बुलबुल म यो कार्यक्रम एकदम धेरै सुन्छु धेरै यसो छुटाउँदिन म यसको अङ्ग बन्छु भनेर पहिलेदेखि नै सोचेको थिएँ।
कतिपटक त हामीले प्लान गरेर पनि कहिले हजुरको कहिले मेरो नमिल्ने पनि भयो है
व्यस्तता पनि भयो।
अनि म त पछि बोलाइसकेँ के अरे किनभने अरू कार्यक्रमको लागि बाहिरै बसेर रेकर्डर मार्फत लिइयो स्टुडियोमा बसेर त हामी आज बल्ल पहिलोपटक जम्दैछौँ।
हजुर पहिला अर्कै सन्दर्भमा मेरो व्यापार व्यवसाय मेरो प्रोफेसनको सम्बन्ध सन्दर्भमा चाहिँ एउटा मेरो अफिसमै बसाइ भएको थियो। मेरो चाहिँ यो तपाईँसँग बस्ने मैले एउटा प्रोग्राम बनाएको थिएँ प्लान बनाएको थिएँ त्यो चाहिँ मेरो पुस्तक निकालेपछि मात्रै म बुलबुलमा जान्छु भनेर चाहिँ कार्यक्रम बनाएको हुनाले र म तपाईँले आउनुहोस् न सर भन्दाखेरि पनि म अलिकति हच्किने कारण पनि म पुस्तक लिएर जान्छु भन्ने चाहिँ
होइन कतिपय व्यक्तिलाई पटक पटक बुलबुलमा ल्याइरहे पनि अझै पनि बुलबुलको उसमा अझै मैले निखार्न सक्दिनँ कि जस्तो लाग्छ जस्तो कि तपाईँ सम्भवतः किताब नभएर मैले स्टुडियो पस्नुभन्दा अगाडि पनि 50 सालदेखि नै लेख्नुहुन्थ्यो होला है भन्ने एउटा प्रश्न सोधेँ यति सिली लाग्यो कि मलाई त्यो प्रश्न तपाईँले 36 सालबाटै लेख्थेँ भने म हामी सानो सानो हुँदैखेरि तपाईँका गीतहरू लोकप्रिय गीतहरू सुनेर हुर्किएको करूण थापालाई त अगाडिबाट भेट्नु पनि हाम्रो लागि अहोभाग्यको कुरा हो झन् प्रोग्राममा अतिथि बनाएर ल्याउनु पाउँदा त मलाई झन् खुसी लाग्छ। म तपाईँ भन्ने बित्तिकै मेरो दिमागमा सरसर्ती दुई तिनवटा चिजहरू दौडन्छन्। एउटा हामीले टाइप गर्ने फन्ट कम्प्युटरमा जुन तपाईँले सुरुवातदेखि फन्टमै काम गरेको गरे हुनुहुन्छ आइटीको एकदम विज्ञ हुनुहुन्छ। देब्रे आँखा झिम्क्याउँदा आगो लाग्यो नि एउटा गीत जुन असाध्यै धेरै पपुलर हामी किशोर अब उमेरमा हुँदैखेरि सुन्दै आयौँ, पछि थाहा भयो यो त तपाईँले लेख्नुभएको गीत रहेछ,
यसलाई चाहिँ आगो लाग्यो दिलैमा दमकल
दमकल बोलाइदेऊ
चिनिन्छ।
मैले अझ यो शब्दहरू बिगारेँ अनि लोकप्रिय अरू पनि छन् तर मेरो दिमागमा सरस्वती आएको, अनि त्यसपछि मलाई गजलमा असाध्यै धेरै आउने चाहिँ सम्भवतः मैले त्यसपछि करुण थापा भनेर तपाईँलाई याद पनि राख्न थालेँ। निधारमा कोही रहेछ, सङ्घारमा कोही रहेछ मिलाइएको गजल जुन थियो त्यो पनि असाध्यै धेरै सुने मैले। अब अर्को 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 कम्पोजमा पनि आउँदैछ अरे भन्ने सुनेपछि झन् खुसी लाग्यो, आजै सुने मैले। अनि मैले स्टुडियो पस्न अगाडि तपाईँलाई सोधेँ पनि सर, मैले कतिवटा भयो होलान् गजल भन्दा, संख्यामा सायद धेरै लेख्नु भएको छैन तपाईँले, पुस्तक नआएर पनि अलिकति चिनिनलाई गाह्रो भयो।
पुस्तक चाहिँ यस्तो यस्तो हुँदो रहेछ, पुस्तक भनेको के भने म त्यो सानैदेखि गजल लेखेको, सात आठ क्लास पढ्दाखेरिदेखि नै गजलमा लेख्न सुरु गरेको। अब त्यो बेलाका गजल गजल थिए कि थिएनन्, काफिया थिए कि थिएनन्, अब त्यसको भन्दा पनि गजल यस्तो हुन्छ अरे भनेर रेको भरमा लेखिएको हो, लेखिनै गयो। मेरो प्रोफेसन, मेरो पेसा चाहिँ कम्प्युटर हुन गयो, त्यसपछि मेरो यो गजल क्षेत्र चाहिँ गौण हुँदै गयो, जबकि मैले त्यसलाई त्यसलाई प्रायोरिटीमा राखिनँ भनौँ न, प्रायोरिटीमा नराखेर मेरो प्रोफेसनलाई प्रायोरिटीमा राखेँ, जहिले पनि सङ्घर्ष गरिराख्नु पर्ने, जुधिराख्नु पर्ने। अनि गजल लेखिने थन्काउने त्यसलाई चाहिँ पुस्तकको आकारमा दिन चाहिँ ल्याउन सकिएन, समयमा त्यसको पुस्तक आकार ल्याउन नसकेपछि त्यसमा भित्र भएका बिम्बहरू प्रयोग भइसके, मैले लेखेका कुराहरू अरूले लेखिसके, यसले के लेखेछ र यो पुरानै त लेखा रहेछ नि भन्ने भइसक्यो। त्यसो हुँदाखेरि आज लेखेको गजल अर्को अर्को वर्ष मैले काटेर फालेँ, अर्को वर्ष लेखेको अर्को वर्ष काटेर फालेँ, गर्दै गर्दै चाहिँ मसँग चाहिँ यो भ्यागुताको कहिले पनि धार्ने पुग्दैन भन्छन्, त्यस्तै मेरो गजल पनि एउटा किताबको रूपमा नआउने आउनलाई चाहिँ धार्ने पुगेन भनौँ न। अनि त्यसो हुँदाखेरि चाहिँ मैले यो किताब निकाल्ने चाहिँ यो ढिलो 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 गर्दा गर्दै यहाँसम्म आइपुगेँ।
तर किताबको नाम राखिसक्नु भएको रहेछ नि है,
2009 भनेको आजभन्दा बाह्र तेह्र वर्ष अगाडि नै त्यसको कभर रेडी भएर पुस्तक निकाल्ने भनेर बसेका थियौँ। त्यो निकाले भयो, निकाले निकाले हुँदो रहेछ हुने रहेछ होइन। त्यसपछि फेरि म आफै परिष्कृत भएँ, अब विचार परिष्कृत भयो, त्यसपछि लेखनमा परिष्कार आउँदै थाल्यो, फेरि त्यो अनि ती पुरानो गजलहरू मन पर्न थालेनन्। अब मैले के भने अन्धो भए पनि मेरै बच्चा हुन्, लुला लङ्गडा भए पनि मेरै बच्चा हुन् होइन, सबैलाई माया गर्नुपर्छ, म सबै निकाल्छु भन्ने पक्षमा अहिले बृहत् एउटा ठुलो गजलको किताब निस्किँदैछ। सायद मैले 1500-2000 गजल लेखेँ होला, त्यसबाट छानेर 100-150 गजलको एउटा चाहिँ पुस्तक निकाल्दैछु।
भनेपछि 36 सालदेखि अहिलेसम्म राम्रा नराम्रा जे जस्ता भए 1500 हारिमा 1500-2000 हारिमा गजल। अनि जस्तो गायनमा पनि धेरै गजल चाहिँ आएको छैन तपाईँको, छ त दुई तिनवटा छ जुन लोकप्रिय मलाई आफूलाई लागिरहेको छ, त्यो
बाहिर आएको छैन, बाहिर धेरै आएनन्, किनभने अब त्यसको लागि म्युजिक भिडियो बनाउनु पर्ने, यो बनाउनु, त्यो नबनाइकन एफएमले मात्रै बजाउने हो, अनि म्युजिक भिडियो नबनाइकन टिभीले बजाउँदैन, मैले एफएम के अरे उसलाई युट्युब पनि राखेको छैन, म आफै आइटीको मान्छे, मैले चाहिँ नेपालको सबभन्दा ठुलो अहिले भन्नुहुन्छ भने सबभन्दा ठुलो म्युजिक कम्पनीको युट्युब साइटै मैले सुरु गरिदिएँ, मैले सुरु गरिदिएँ हो, तर आफू अरूलाई सुरु गर्दिनँ, आफू सुरु नगर्ने भइयो,
सिकर्मीको घरमा चुकुल बिग्रेको भने
बिग्रेको भने जस्तो भएछ। त्यसपछि मैले अब चाहिँ मेरा गीतहरू जुन गीतहरू छन् ती गजल गीतहरू चाहिँ 125-130 गीतहरू चाहिँ मैले कलेक्सन गरिसकेको छु, 30-40 गीत मैले कलेक्सन गर्न सकेका छैन, भेट्न सकिनँ पहिला पहिला रेकर्ड भएका ती गीतहरूलाई चाहिँ युट्युबमा म क्रमशः भिडियो नभए पनि त्यसलाई क्रमशः चाहिँ लिरिकल गर्दै
सिम्पल
गरेर राख्ने जान्छु। र गजलको कुरा गर्नुभयो, गजल चाहिँ रेकर्ड गर्नु रहर नलागेको होइन, रहर लाग्ने हो रहर, किनभने आफूले लेखेको गजल चाहिँ रेकर्ड भएर आओस्, किनभने गजलको अन्तिम त्यसको लक्ष्य रूप भनेको चाहिँ त्यो गाइनुपर्छ, गायन नै हो र आओस् भनेको, जस्तो आज जुन हामीले गजल रिलिज गर्नलाई यो कुरा गर्दैछौँ, एउटा गजल थियो सबभन्दा पहिला रेकर्ड भएको गजलको कुरा गरौँ, त्यो गजल चोरी भयो, कसैले चोरी भएर रेकर्ड गरिसकेको हुनाले मैले त्यो गजललाई चाहिँ हतार हतार मैले पनि नसुनिकन ल रेकर्ड गरिदेऊ न साथीहरू भनेर
छिट्टै
गर्नु चाहिँ दुई तिन दिनमै रेकर्ड गरेर बाहिर निकाल्नुपर्ने भयो, त्यो एउटा भयो। दोस्रो चाहिँ हाम्रो अर्को गजल पनि त्यही समयमा निस्केको थियो, रेकर्ड गर्दाखेरि चाहिँ एउटा त आफ्नो व्यस्तता भयो र आफूलाई म चाहिँ अलिकति क्रिटिकल छु, मलाई मन नपरिकन त्यो गजल चाहिँ रेकर्ड भएर नआओस् भन्छ,
त्यही भएर पनि टाइम लाग्ने होला
मेरो किताब पनि त्यहीँ म अलिकति मेरो पर्फेक्सनिस्ट भन्छन् मान्छेले अङ्ग्रेजीमा
हजुर
यो पर्फेक्सनिस्ट भएर काम लागेन एकदम त्यो सङ्गीत पर्फेक्ट हुनुपर्ने
अरेन्जमेन्ट लतरपतर छोड्नुपर्ने रहेछ
लतरपतर छोड्दै हिँड्नुपर्ने रहेछ जिन्दगीमा होइन मलाई चाहिँ मलाई माइग्रेन थियो अनि एकजना डक्टरले चाहिँ मलाई बोलाउनु भयो अनि उहाँले भन्नुभयो रुख तपाईँको देख्नु भएको छ भने देखेको छु रुख चाहिँ सबै रुखहरू सोझा सोझा छन् होइन कोही बाङ्गा टिङ्गा पनि छन् भने पहाड तराई तराई जस्तै सबै सम्म छन् छैन पहाड पनि छन् तराई पनि छन् खोल्सा खाल्ची पनि छ हो यदि प्रकृतिमै चाहिँ प्रकृति पर्फेक्ट छैन पूर्ण छैन प्रकृति भने चाहिँ तपाईँ हामी पनि प्रकृतिको भाग हौ हामी कसरी पूर्ण हुन सक्छौँ त्यही कारण तपाईँ पर्फेक्टनेस हुन नखोज्नुहोस् तपाईँले चाहिँ आइरन लगाएको चिक्क परेको लुगा लगाएर हिँड्न छोड्नुहोस् कहिले कहीँ कुच्चेको लुगा लगाएर हिँड्न सुरु गर्नुहोस् अनि तपाईँलाई माइग्रेन हुँदैन तपाईँ धेरै चाहिँ पर्फेक्टनेस भएको भने तपाईँको चाहिँ यो माइग्रेन हुने कुरा चाहिँ तपाईँ एकदम धेरै कुरामा एक पर्फेक्ट चाहिन्छ भनेर हिँड्नुहुन्छ त्यसकारण बिग्रियो अब त्यो चाहिँ मैले चाहिँ पाएको 10 वर्ष अगाडि हो डक्टरबाट अर्थ उपदेश तर यो उमेरमा अहिले चाहिँ म 56-57 भएँ यो उमेरमा आएर बल्ल रियलाइज हुँदैछ मैले चाहिँ छोड्नुपर्ने रहेछ मेरो किताब किताब चाहिँ पाँचवटा किताब निस्किसकेका हुन्थ्यो होला यो गीतहरू पनि मसँग 50 वटा गजलहरू रेकर्ड भइसकेका हुन्थ्यो
मैले एकैछिन रोकेँ हामीले कुरा गरेको 10 मिनट जति भइसक्यो यो कुराकानी हामी कुरा गर्नुभन्दा अगाडि नै मैले चाहिँ अघि पनि बुलबुलले अहोभागी सम्झिन्छ किन भनेको थिएँ भने मसँग फोनमा हाम्रो कुरा हुँदा बुलबुलमा धेरै भयो कुरा गर्न भनेर 2-3 पटक नै हाम्रो पहल गर्दा नभएको यो पटक चाहिँ होला होला जस्तो भएपछि अनि सँगै हजुरले जोड्नु भएको थियो एउटा गजल पनि म बुलबुलबाटै रिलिज गर्न मन लागिरहेछ हो त्यो त मेरो लागि झन् ठुलो कुरा भन्ने भएपछि मैले सोधेको थिएँ कुन गजल भनेर र त्यो गजल आज लिएर पनि आउनुभएको छ तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ यो बोलको गजल यो मतला छ यसको अब यसलाई एकपटक यसको मतला र एक शेर सुनौ त्यसपछि हामी कुराकानीलाई फेरि अगाडि बढाउँछौँ यो एक किसिमले रिलिज हुँदैछ आज बुलबुलबाट पहिलोचोटि
हजुर मलाई चाहिँ यो जुन गजल रिलिज हुँदैछ यो गजलको चाहिँ पुस्तकको मेरो नामै त्यही हो बतासले चोट लाग्छ अनि यो गजललाई हामीले 8 वर्ष अगाडि चाहिँ कम्पोज भएको सचिन सिंह
8 वर्ष
अगाडि कम्पोज
सचिन सिंहले
सङ्गीत गर्नुभएको एउटा कार्यक्रम थियो त्यो कार्यक्रममा चाहिँ मलाई गीत गजल सुनाउनु पर्ने गजल मेरो कम्पोजै भएको थिएन एउटा चाहिँ त्यो निधारामा कोही रहेछ र अर्को चाहिँ कोही जति चले तिर सबै भन्ने थियो त्यो दुइटा चाहिँ भयो मलाई नयाँ यो गजल चाहिँ गरिदेऊ न यो मेरो चाहिँ शीर्षक गजल हो भनेर मैले सचिनलाई भने सचिनले फोनमै सुनाउनु भयो मलाई भेट पनि भएन फोनमै सुनाउनु भयो अनि एउटा कार्यक्रममा हामी सुनायौँ सुनाएपछि चाहिँ सबैले मन पराए न गजल पनि यस्तो पनि गजल हुन सक्दो रहेछ भन्ने किसिमको त्यहाँ भयो मैले त्यो गजल मैले फोनमा अलिअलि सुनेको थिएँ ल आउनुहोस् तपाईँले कम्पोज गरिहाल्नु भयो सुनाउनुहोस् भने कार्यक्रममा सुन्दाखेरि मेरो आँखाबाट आँसु आयो अनि मेरो भाइ हुनुहुन्छ एकजना सबिन एकतारे भन्ने उहाँ गजल गीतकार हुनुहुन्छ उहाँले चाहिँ मैले भिडियो खिचिरहेको थिएँ दाईको आँखामा आँसु आयो भनेपछि कम्पोजिसन पक्कै राम्रो भयो भनेको त्यो 8 वर्ष भयो त्यसपछि हामीले यसलाई चाहिँ रेकर्ड गर्नेमा गयौँ धेरैपल्ट रेकर्ड गर्ने ट्राई गऱ्यौँ त्यसको लागि के हुन्छ नि पहिला चाहिँ मेरो शब्द रेडी छँदै थियो सङ्गीत पनि रेडी भयो सङ्गीतमा सङ्गीतकार सचिनले के भन्नुभयो होइन हरेक अन्तर फरक गरौँ दाई भन्नुभयो उहाँले ठिक छ फरक गरौँ भनेर अनि चाहिँ फरक गऱ्यौँ त्यसपछि गोपाल रसाइलीलाई हामीले उदियौँ गोपाल रसाइली चाहिँ उहाँको अरेन्जमेन्ट एकदम राम्रो छ अनि उहाँलाई मैले चाहिँ ल गरौँ न भने कोरोनाको बिचमा दिएको उहाँले 6-7 महिना गइसके पनि गर्नु भएन यो एकदमै च्यालेन्जिङ छ दाई दाईको एक्सपेक्टेसन अलि हाई छ त्यसकारण चाहिँ यसलाई अलिक एक दिनमा फुल बिहान 5 बजे उठेर बेलुका राति एकै सिटिङमा म सक्छु भन्ने हिसाबले उहाँले चाहिँ अनि ऊ गर्नुभयो के अरे उहाँले भन्नुभयो त्यसपछि एक दिन चाहिँ उहाँले सुरु गर्नुभयो र यो चाहिँ यो रूपमा आयो त्यसपछि हामी गायक र गायिकाले कसले न्याय गर्न सक्छ भनेर भयो मैले नेपाली गायक गायिकालाई अन्डर एस्टिमेट गरेको तर मेरो दिमागमा कोही पनि आएन नआएपछि मैले इन्डियन एकजना उसलाई गायिकालाई
नेहा करोडे
भन्ने गायिका हुनुहुन्छ
हजुर
उहाँ चाहिँ पवनदीपको साथी पवनदीप राजन जो चाहिँ नेपाल आइडल इन्डियन आइडल हुनुभयो
हजुर
उहाँको साथी हुनुहुन्छ र उहाँले चाहिँ उहाँलाई मैले रिक्वेस्ट गरेँ र उहाँले चाहिँ यो गाइदिनु भयो अगाडि तपाईँले भने जस्तै
यसको अलिकति तपाईँकोबाट वाचन सुनौ पहिला एक टुक्रा त्यस पछाडि यहाँनिरलाई बजाउँछु
तिमी छेउ छैनौ भन्ने, तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ, तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ, टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ, टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ। धेरै रोएँ जिन्दगीमा, धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थे, धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थे, यति कोमल मन छ कि कपासले चोट लाग्छ, यति कोमल मन छ कि कपासले चोट लाग्छ, टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ।
कति मिठो! अरू टुक्राहरू हामी पछि सुन्छौँ, यति चाहिँ गायनमा नेहा करोडेको स्वरमा सुनिहालौँ, जसलाई सचिन सिंहले संगीत गर्नुभएको छ, करुण थापाको शब्द छ। यो एक टुक्रा सुन्छौँ, त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउँछौँ। गजलको एउटा हामीले अंश भनौँ न, एउटा पहिलो शेरसम्म सुन्यौँ है। यो तपाईँले यति धेरै 8 वर्ष अगाडि सङ्गीत भएको रहेछ, अहिले आएर चाहिँ बल्ल यसले गायन भेट्यो र अब बल्ल रिलिज आज पहिलो पटक भयो, अब रिलिज नै भनौँ यसलाई एक किसिमले, किनभने अब त्यो विमोचन गर्ने चलन नै कम भइसक्यो।
कम भयो, मैले हाम्रो युट्युब च्यानलबाट चाहिँ रिलिज गरिसके
हजुर,
तर एफएममा रिलिज गएको थिएन।
कुन च्यानलमा छ त्यो पनि भनिदिनुहुन्छ?
हाम्रो म्युजिक सूत्र भनेर च्यानल छ।
हजुर हजुर,
म्युजिक सूत्र जोडेर लेख्ने, एमयुसिआइजी
एसआइसी हजुर,
अनि एसयुटिआरए म्युजिक
यो चाहिँ लेख्दाखेरि तपाईँले 8 वर्ष अगाडि कम्पोज भएको भने चाहिँ त्यति नै बेला लेख्नु भएको थियो कि अझ अगाडि?
धेरै अगाडि, यो 15-16 वर्ष भयो लेखेको।
15-16 वर्ष अगाडि लेख्नुभएको थियो। कस्तो माहौल थियो लेख्दाखेरि?
होइन, माहौल भन्दा पनि अब
कसरी फुरेको थियो,
अब यस्तो कस्तो हुन्छ भने गजल लेख्छु भनेर चाहिँ लेखिएका गजल कोही हुन्छन्, कोही फुरेका गजल हुन्छन्।
हजुर,
कुनै गजलहरू चाहिँ जुन लेखिएका हुन्छन्, लेखिएका गजलमा ले दिल छुँदैन, फुरेका गजलले दिल छुन्छन्। र यो गजल चाहिँ फुरेको, हिँड्दा हिँड्दै मलाई चाहिँ अब कुनै अवस्था थियो, कुन जुन अवस्थामा चाहिँ म अलिकति उभिएको थिएँ,
दुःखमा
तनाव भन्दा पनि दुःख, एक्लो जस्तो फिल भएको बेलामा चाहिँ यो लेखेको थिएँ। अनि लेखे पहिलो जुन मतला लेखेँ, लेखेपछि मतला लेखेपछि मलाई ओहो मैले ठिकै लेखेँ कि जस्तो लाग्यो मलाई। त्यसपछि अन्तरा लेख्दै गएँ, यसको सुरुको अन्तरा बेग्लै थिए, यसको चाहिँ मत यसको शेरहरू दुईवटा शेरहरू जुन चाहिँ त्यो शेर बेग्लै थिए। त्यो शेरलाई मैले यो परिमार्जन गर्दै 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 13-14 वर्ष अगाडि चाहिँ यो गीतको यो रूपमा आएको हो। र अरू शेर पनि छन्, शेर चाहिँ झन्डै झन्डै हाम्रो यो हेर्नुभयो भने 7-8 शेर छन् यसका।
ए यो गायनमा चाहिँ 3 मात्रै आयो शेर?
हजुर, गायनमा चाहिँ अब हामीले यो लेडिज भर्सन निकालेको छ, मेल भर्सनमा अर्को शेर आउँछ।
ए फेरि मेल भर्सन पनि आउँदैछ?
मेल भर्सन अर्को शेर आउँछ।
कागजको हुन्थ्यो भने कसले टिप्थ्यो चुडाउँथ्यो?
हजुर,
कागजको हुन्थ्यो भने कसले टिप्थ्यो चुडाउँथ्यो, गुलाब हुँ म आफ्नै तनको सुभासले चोट लाग्छ, टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ। यो तपाईँको क्या गजल त्यो घरभित्र कोही थियो सङ्घारामा कोही रहेछ मुटुभित्र कोही थियो निधारामा कोही रहेछ एउटा अर्को मलाई असाध्यै छोको हाम्रो राजसिक दिल राजसागरले गाउनु भएको छ जति चले तीर सबै यही छातीले छेक्दै आए यो गायनमा पनि न्याय भएको जस्तो लाग्छ मलाई अनि त्यो भएर पनि हो कि शब्दले हो कि यति सुन्छु मैले एकदम धेरै पटक सुन्छु अब त्यो शब्दहरू बोकिरहेको करुण थापाको गजलमा फेरि पनि तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ टुक्रिएको फुल हुँमा बतासले चोट लाग्छ यो चोटै लागेको एकदमै गाह्रो भएको मात्रै अवस्था धेरै गुज्रनु पर्यो तपाईँलाई
मलाई चाहिँ मेरो एउटा आफ्नो आफ्नो हुन्छ नि के अरे सजिलो क्षेत्र भन्छौँ नि हामीले कम्फोर्ट जोन भन्छौँ अङ्ग्रेजीमा मलाई त कम्फोर्टेबल फिल हुन्छ यो मलाई चाहिँ किनभने जिन्दगी दुःखै दुःखको भारी नै होइन र अघि पनि सुनाउनु भयो सुरुमा गजल जुन सुनाउनु भयो
हजुर सुरुमा
दुःख मात्रै साथ आयो होइन यो खुसी चाहिँ कहिले आउँछ मृत्यु पक्कै आउँछ होइन
तर तपाईँको फेरि कथा बेग्लै छ त्यो त्यतातिर गयो भने धेरै लामो छ
हजुर
म्याग्दीदेखिको कथा जोड्नुपर्छ हामीले जहाँ तपाईँ जन्मिनु भयो
हजुर त्यो कथालाई नजोडौँ अहिले
हजुर
जिन्दगी दुःखै दुःखको भारी हो र जिन्दगीमा दुःख नहुने मान्छे चाहिँ कमै हुन्छ
हजुर
र दुःखमाथि अझै दुःख थप्ने तपाईँले गीत लेख्नुहुन्छ भनेर एकजना चाहिँ दाईले नर्वेबाट फोन गरेर यो दुःखको पनि यो एकदम एक्सट्रिम दुःखको तिमीले बयान गर्छौ किन यस्तो हो होइन दुःखी मान्छे तिमी मान्छेलाई दुःख दुःखी देख्छौ भने खुसी पार्ने लेख भन्नुहुन्छ उहाँले तर मेरो कम्फोर्ट जोन मैले लेख्न
सजिलो
न्याय गर्न सक्ने हुन्छ नि मैले न्याय यसमै गर्न सक्छु र चेतन गार्गी दाईले भन्नुहुन्थ्यो यो नाजुक खयालीमा तिमी त साह्रै डुब्या छौ है यो उमा उर्दूमा नाजुक खयाली भन्छौ हामीले यो नाजुक कुरा होइन यति कोमल मन छ कि कपासले चोट लाग्छ तिमीले कपासले चोट लाग्छ भने बिम्ब कहाँबाट ल्याएर आयो भन्नुहुन्थ्यो क्या होइन हाम्रो चेतन दाईले सो
मैले यो मैले तपाईँ र मेरो कुराकानीलाई फेरि रोकेर यो सचिन सिंहको संगीत अनि करुण थापा तपाईँको शब्द र नेहा करोडेको स्वरको यो गजलको अर्को शेर एकचोटि एक टुक्रा सुन्न चाहेँ यो सुनाउन चाहेँ सबैलाई त्यसपछि हामी कुराकानी जोड्छौँ है
हुन्छ
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
बुलबुल एउटा ईरानी चरा बुलबुल
निकै ठूलो खबर पायौ खबर गरेको मजा आयो निकै ठूलो खबर पायौ खबर गरेको मजा आयो तिमी आयौ मलामी भई रपो मरेको मजा आयो सजाएनौ मलाई शिरमा सबै ऋतुमा म फुलदानी सजाएनौ मलाई शिरमा सबै ऋतुमा म फुलदानी कोमल पाउले छोयौ आहा भुइँ झरेको मजा आयो तिमी आयौ मलामी भई रपो मरेको मजा आयो फुलेका छन् बगैँचाका हरेक बोटमा मुहार तिम्रो फुलेका छन् बगैँचाका हरेक बोटमा मुहार तिम्रो कुनै बेला खडेरीमा यो दिल छरेको मजा आयो तिमी आयौ मलामी भई रपो मरेको मजा आयो निकै ठूलो खबर पायौ खबर गरेको मजा आयो गजलकार करूण थापाको यो गजल वाचन सँगसँगै उज्यालो रात्रि प्रस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत छ र आज म करूण थापासँगै छु उहाँसँग कुराकानी गर्दै उहाँका गजलहरू सुनाउँदैछु 1958 सालदेखि बुलबुल सञ्चालन निरन्तर गरिरहँदा उहाँका गजल धेरै पटक बजाएँ मैले बुलबुलमा तर उहाँसँग प्रत्यक्ष बसेर आज पहिलोचोटि कुराकानी गर्दैछु गजल पुनर्जागरण भएदेखि नै 2036 सालदेखि नै यसमा उहाँको लगाव छ पुस्तक लेखिएको थिएन उहाँको लेखिएको छैन अध्यापक अहिलेसम्म यो कार्यक्रम बज्दासम्म पुस्तक निस्केको छैन गजलको तर गजल निरन्तर लेखिरहनु भएको छ 1500-2000 गजल पुग्यो भन्ने जानकारी पनि मैले कार्यक्रमबाटै पाएँ तर लामो समयदेखि लेखिरहनु भएको छ भन्ने चाहिँ धेरै अगाडि थाहा थियो र बुलबुलमा ल्याउन धेरै पटक कोसिस गरेँ भ्याइन उहाँको पेसाले पनि उहाँ पनि व्यस्त अलिकति बसाइ पनि मेरो रेडियो स्टेसन र उहाँको बसाइ अलिकति टाढा भएको हुनाले पनि हामीलाई यति समय जुराउन समय लागेको थियो र आज जुराइयो मैले कुरा गर्दै जाँदा स्टुडियो पस्नु तपाईँले पनि सङ्गीत सिक्नु भएको थियो भने किनभने तपाईँहरूको सबै भोगाई त हामीलाई इतिहास जस्तो हो र जस्तो भइसक्यो कि अब किनभने तपाईँ हामी जस्तै हाम्रै उमेरको जस्तो दावली जसरी हिँडिदिनुहुन्छ बोलिदिनुहुन्छ हाँसिदिनुहुन्छ अनि पुरानो पुस्ताको मान्छे हो जस्तै बिर्सिँदो रहेछौँ कहिले कहिले त हामी त्यस्तो बचाइदिनुहुन्छ समय
होइन हामी म चाहिँ भुइँमा टेक्नुपर्छ भन्छु होइन त्यो मान्छे अलिकति दुई दिन के लेखेको थिएँ मैले त संसारै जिते जस्तो कुरा गर्छन् मान्छेले एउटा जिन्दगीमा सितिने यो गजल लेखन भनेको एउटा जिन्दगीमा सकिने कुरै होइन
जुन कार्यक्रममा जाँदा पनि लामो कपाल पछाडि बाँध्नु भएको छ जसलाई देखे पनि मुसुक्क हाँस्नु भएको छ सधैँ मिलेर जम्मै म मेरो उमेरका सानो मिल्नु भएको छ मभन्दा बढीको उमेरका सानो उमेरकासँग पनि कहिलेकाहीँ कसै कसैसँग रिस उठ्दैन तपाईँको झगडा पर्छ शत्रु हुन्छ जस्तै लाग्दैन मलाई
होइन रिस चाहिँ अब नउठ्ने होइन म मान्छे नै हुँ तर रिसले खासै त्यसले फाइदा गर्दैन खुसी हुनुपर्छ भन्ने
हँसिलो मुहारका साथ सधैँ बस्नुहुन्छ र गजलमा निरन्तर लाग मलाई यो चाहियो मैले यो गर्नुपर्छ भन्ने खालको त्यो खोजी पनि छैन एकदमै त्यो अरूलाई अप्ठ्यारो पार्ने गरी केही पनि छैन अघि भर्खर डाउन टु अर्थ भन्ने शब्द आयो नि त्यसैमा रमाइरहनु भएको छ त्यही भएर पनि सायद धेरै अगाडि भएन होला गजलमा कति अब तपाईँले त पुनर्जागरणदेखि भनेपछि त धेरै देखेर आउनुभयो नि गजल मैले त 1958 सालबाट कार्यक्रम सुरु गरेर गजलको छेउछेउबाट हेर्दा त कति अदल बदल देखिसकेँ भने तपाईँले त जुगदेखिको देख्नु भएको छ त्यो यो लथालिङ्ग पारामा कहिलेकाहीँ मुच्दैनन् तपाईँलाई पनि यता आउनु भनेर
मुछेर पनि अहिले चाहिँ के स्थिति छ भने गजलकार साथीहरूले सबैले धेरै यसो बुलबुल सुन्नुहुन्छ सुन्दै हुनुहुन्छ होला मैले गजल सुरु गर्दा त त्यो रदिफ मात्रै भएको गजल काफिया पनि नभएको गजलबाट सुरु गरे हो
हजुर
फ्रेङ्कली भन्दाखेरि आफैले आफैलाई पुरस्कार गर्दै बुझ्दै इन्डियन धर्मयुग भन्ने कादम्बिनी भन्ने नवनीत भन्नेका गजलहरू पढेर सिकेको हो अब यहाँ नेपालमा हेर्नुहुन्छ भने पनि त्यो हाम्रो के भन्छन् अभिव्यक्ति भन्नेमा ज्ञानवाकर दाईको गजलहरू आउँथे त्यो पनि गजल सिके हेरे हो साथी मेरो हुनुहुन्छ ललिजन रावल उहाँकै गजलहरू पनि हेरे हेर्दै आएँ र गजलहरू चाहिँ परिष्कार गर्दै गयौँ पछि गएर धेरै पछि चाहिँ के बुझ्यो भने गजल चाहिँ बहरमा हुनुपर्ने रहेछ भनेर त्यता पनि लाग्यो तर म के भयो भने बहरतिरका साथीहरूबाट पनि नेग्लेक्टेड भएँ किनभने म कडा कुरा गर्दिनँ बोल्नु बढी बोल्दिनँ बहरका साथीहरूलाई मैले बहरमा लेख्नुपर्छ भन्ने चाहिँ औँला चाहिँ डोर्याउने मै हुँ अहिले बहरका साथीहरूले चाहिँ यो करिम दाई यो उता पनि लाग्नुहुन्छ यता पनि लाग्नुहुन्छ दुबईतिर लाग्नुहुन्छ भन्ने किसिमका एउटा फिलिङले हाम्रो के अरे बहरका साथीहरूले पनि मलाई त्यति आफ्नो ग्रुपमा सामेल गर्नुभएको छैन त्यसै गरेर ए यता बहरको धेरै वकालत गर्छ भनेर हाम्रो अर्का आधुनिक गजल लेख्ने साथीहरू हुनुहुन्छ उहाँहरू पनि
बहरेको नि भएन गैर बहरेको नि
भएन भएछु ठिक छ, म जस्तो छु, म आफ्नो गजल लेखेर, गजल म कसैको राजनीति गरेर चाहिँ गजल लेख्नु पर्दैन, मलाई चाहिँ के गर्नु पर्यो भने मैले आफ्नो गजल लेखेर मैले जेलाई गजल ठान्छु अब म त्यही गजल लेख्छु,
हजुर
होइन, गजल लेख्छु र जसरी म गजल लेखेको थिएँ पहिले नै त्यसरी नै गजल लेखेर गजललाई चाहिँ स्थापित गर्ने र गजललाई त्यो राजनीति गर्दैमा गजल राम्रो हुँदैन कि, बहरमै लेख्दैमा गजल राम्रो हुँदैन, बहरमा नलेख्दैमा गजल राम्रो हुँदैन, एउटा हुनुपर्छ, त्यसमा भएका तत्त्व सबै कुरा हुनु जरुरी छ, भएका गजल पनि लेखौँला नभएको गजल पनि लेखौँला, तर नभएका गजलमा पनि भाव राम्रो हुनसक्छन्, गजल बहरमा भएका गजलमा पनि भाव राम्रो हुनसक्छन्, त्यस कारण चाहिँ म दुवै क्षेत्रलाई अँगाल्दै अगाडि बढिरहेको छु अहिले।
हजुर हजुर, बतासले चोट लाग्छ, अब किताब पनि आउँदै रहेछ, खुसी लाग्यो मलाई, यो गजल त हामीले सुनि नै रहेको छौँ, आज आज एक किसिमले लन्च नै भयो मिडियामा, बुलबुलमा, बुलबुलबाट लन्च हुँदैछ, यो मेरो लागि बहुतै खुसीको कुरा पनि, मैले फेरि पनि दोहोऱ्याएँ, यतिको समयदेखि अब भनौँ 36 सालदेखि निरन्तर लागिरहेको व्यक्ति 50-60 साल पछाडि त झन बढी सक्रिय नै तपाईँ यसमै हुनुहुन्छ, अनि तपाईँको आफ्नो क्षेत्रमै पनि, क्षेत्रकै हिसाबले पनि आइटीमा अब्बल नै हुनुहुन्छ, एउटा किताब एल्बम निकाल्नलाई तपाईँलाई गाह्रो कुरा थिएन, के चिजले पहिला एकदम सुसुप्त भएर बस्नुभयो, अब अहिले चाहिँ एकदम निकाल्नु पर्ने रहेछ जस्तो चाहिँ कसरी लाग्यो?
मेरो चाहिँ पहिला त पेसामै हुनु पर्यो, पेसागत हिसाब र कम्प्युटर भन्ने सब्जेक्ट चाहिँ नेपालमा एकदम नयाँ थियो मैले सिक्दाखेरि, र त्यो टाइममा चाहिँ अब कम्प्युटरमै कन्सन्ट्रेट भएँ, गीत गजल लेख्ने तर त्यो चाहिँ आफ्नो खुसीको लागि लेख्ने, आफ्नो आत्मसन्तुष्टिलाई लेख्ने, थन्काएर राख्ने गीत पनि 2044 सालमा मात्रै निस्कियो हो मेरो, जब गीत मैले पहिलेदेखि रेडियोमा नै मैले 38 सालमा झन् 15-20 वटा गीत पास गरिसकेका थिएँ, पास गर्ने चलन रेडियोमा गरे पनि त्यो बेला गीत एउटा त सम्पर्क पनि थिएन, गीत गाउने मान्छेहरूसँग सम्पर्क थिएन, गीत पनि त्यस्तै भयो, पहिलो गीत मेरो 44 सालमा भनेपछि त्यो धेरै वर्षपछि निस्किया हो, त्यसपछि चलचित्रको गीतहरू चाहिँ मैले 2054 सालमा मात्रै मेरो पहिलो चलचित्रको गीत बतासैले गर्नु गर्यो, अनि पल पल दिन दिन त्यसपछि आगो लाग्यो दिल्लीमा, त्यो एउटै फिल्मको हो, त्यो तिनवटा गीत एउटा चलचित्रमा लेखेपछि मेरो गीत यात्रा सुरु भयो चलचित्रमा, यता एल्बमतिर मैले यो 2044 सालमा किशोर गुरुङको सङ्गीतमा, हाम्रो अमर गुरुङ सरको छोरा किशोर गुरुङ दाईको सङ्गीतमा एउटा गजल गरे, एउटा गीत गरिसकेपछि त्यसपछि एकैचोटि ग्याप भयो धेरै, त्यसपछि एकैचोटि न्यू बजाचार्यको सङ्गीतमा मैले 2 वटा गीत गरेँ, त्यो पनि 2054-55 सालतिरै होला,
कुन कुन थियो त्यो,
त्यो चाहिँ एउटा त्यो चाहिँ बाहिर त्यति आएन, थुप्देन भुटियाले गाउनुभएको थियो तिमीलाई सम्झिरहन् नभन्थे भन्ने एउटा, र अर्को चाहिँ हाम्रो बहिनी हुनुहुन्छ उहाँले गाउनुभएको थियो, जो होइन नुपुर भट्टाचार्यको छोरी हुनुहुन्छ,
होइन
उहाँले गाउनुभयो, उहाँ बहिनीको एकदमै राम्रो स्वर छ र उहाँले चाहिँ अझै पनि गाउन रहर गरिरहनु भएको छ, दाई गीत लेखिदिन्छु भन्नुभएको छ, उहाँ चाहिँ पेसाले डक्टर हुनुहुन्छ, युएसएमा हुनुहुन्छ, अस्ति कुरा भएको थियो, एनी भए त्यो गीत त्यसै गीत पनि त्यसरी ढिलो भयो होइन, र मैले चाहिँ कविताहरू पनि लेख्ने सबै कुरा हरायो, आखिरमा गएर कहाँ के गरेँ भने यो गीत र गजलमा गएर म रोकिएँ, किनभने मलाई चाहिँ यी गीत गजल लेख्न चाहिँ धेरै समय लाग्दैन नि, होइन गजल लेख्न समय लाग्छ, गीत लेख्न मलाई धेरै समय लाग्दैन, गजल लेख्न चाहिँ म गजललाई परिष्कार गरिराख्छु, जस्तो यो बतासेले चोट लाग्छ जुन बजाइराख्नु भएको छ आज, 5-6 वर्षसम्म घुमाइराखेँ त्यसलाई, अझ पनि पाएँ भने म अझ कुनै सेयर थपेर अझै राम्रो हुन्छ भने अझ पनि सेयर थपेर त्यसलाई चाहिँ
त्यो अहिले भर्खर तपाईँले भन्नुभयो नि, जस्तो अमेरिका बस्ने नुपुर दिदीको छोरी जो चाहिँ डक्टर हुनुहुन्छ, उहाँलाई तपाईँको गीतमा मन परेर त तपाईँको गाउन खोजिरहनु भयो नि, म एउटा संचारकर्मी, मैले तपाईँ अगाडि भएर वा यो कार्यक्रममा हामी जोडिएर नजोडिएर होइन, तपाईँको गजल यति धेरै पटक सुनेको छु कि 100 पटक सुनेको छु, त्यस्तै अरू पनि प्रशंसकहरू जसले चाहिँ हुटहुटी जगाइदिन्छ त्यो सर्जकलाई, होइन त्यस्तो खालको प्रशंसकहरू भेट्नु भएको छ, जो तपाईँको थोरैभित्र पनि गजल त धेरै लेख्नु भएको होला तर जुन सङ्गीतमा आए साङ्गीतिक रूपमा ती थोरैभित्र पनि धेरै प्रशंसक भेटिरहनु भएको छ गरुण थापाले जस्तो लाग्छ मलाई त।
हजुर, थोरै गजल मेरो धेरै आएको छैन, अहिले चाहिँ अलिकति बढी गजलहरू लेखेको छ, मेरो 10-12 वटा गजल चाहिँ रेकर्ड भएर आउँदैछन् होइन,
हजुर,
अब हालैमा कति कुरा केही मिलेको छैन, जस्तो न्यू बजारले आफै गाउँछु भन्नुभएको छ एउटा गजल, जुन उहाँले एउटा प्रोग्राम पनि गाइसक्नु भएको छ, अनि त्यो गजललाई अब कति कुरा मिल्दैन कि, अब न्युजी पनि त्यस्तै बिजी, म पनि बिजी होइन, तपाईँ र म जसरी भेट हुन समय लाग्छ, न्युजी र म छिमेकी पनि छौँ, सँगै बस्छौँ न्यू बजारेर, म भेट पनि सधैँ हुन्छ, तर त्यो गीतको भाग्य हुन्छ कि, जस्तो मैले भने यो गीत 8 वर्ष अगाडि पन्ध्र वर्ष सोह्र वर्ष अगाडि लेखेको
जन्मिने भाग्य
आठ वर्ष अगाडि चाहिँ कम्पोज भएको चाहिँ गीतको भाग्य चाहिँ अहिले आएर रिलिज हुने गीत भाग्य हुन्छ। सो हरेक गीतको एउटा भाग्य भन्छु म, एउटा गीतको भाग्य नै भन्ने एउटा मेरो सिरिज आउँदैछ। त्यस्तै हो, त्यो हुँदाखेरि चाहिँ यो त्यसको चाहिँ समय आउनुपर्छ सबै कुरालाई भन्छ।
अँध्यारोमा बस्ने बानी परेपछि के लाग्छ र सानो सानो जुनकिरीको प्रकाशले चोट लाग्छ, यो शेर त झन् दमदार लागेको छ मलाई। यो एउटा शेर सुन्न बाँकी छ हामीले, यो बतासले चोट लाग्छको जसलाई हामीले आज विमोचन गर्यौँ बुलबुलबाट। यो टुक्रा एउटा सुनौ, त्यसपछि हामी फेरि कुराकानीलाई जोड्छौँ। अन्तिम शेर पनि सुन्यौँ यो गजलको, नेहा करोडेको स्वरमा सुन्यौँ सचिन सिंहको संगीत। यो संगीत हुँदाखेरि आठ वर्ष अगाडिको कुरा गर्नुभएको थियो नि अघि, मैले सन्दर्भलाई अलिकति काटेँ कि जस्तो लाग्छ, त्यसलाई अलिकति जोडौँ। संगीतकारको बारेमा, गायिकाको बारेमा तपाईँसँग कसरी छलफल भयो, कसरी बन्यो, अलिकति जोड्न सकिन्छ?
सचिन सिंहसँग मैले चलचित्रमा त हाम्रो जोडी एकदमै जमेको जोडी हो, होइन, हामीले चाहिँ धेरै हिट गीत पनि दिएका थियौँ त्यो बेला। र सचिन र म चाहिँ धेरै धेरै नै, सचिन सिंह भनेको नेपालको वान अफ द फाइनेस्ट सङ्गीतकार हुनुहुन्छ, सङ्गीत बुझेको मान्छे हुनुहुन्छ, होइन, र उहाँ र मेरो चाहिँ जहिले पनि नोकझोक भइराख्छ कि, होइन, यत्रो गीत गरेको हामी झन्डै झन्डै आगो लाग्यो दिलैदेखि लिएर बादल वर्षा बिजुली भन्ने एउटा लास्ट थियो, त्यहाँसम्म हामीले गऱ्यौँ त्यो चलचित्रको गीत। त्यसपछि हामी, म चाहिँ चलचित्रबाट अलिक पर भएँ, अनि खै त आगो लाग्यो दिल्लीमा फेरि आगो लाउनु पर्दैन भनेर बेला बेलामा हामीले म जिस्किन्छ उहाँलाई। अनि लक्कीली के भयो भने पहिलो गीत उहाँसँग, सचिनजीसँग चाहिँ बतासैले गर्नु गर्यो बतासैले, बतासैले मर्नु पार्यो बतासैले भन्ने चाहिँ त्यो सगुनको पहिलो गीत, चलचित्रको पहिलो गीत भनौँ न, मेरो एल्बम बाहेक चलचित्रको पहिलो गीत चाहिँ उहाँसँग गरेको। त्यसपछि यति वर्षपछि चाहिँ उहाँलाई जिस्काउँदै जिस्काउँदै, ल एउटा गजल गरौँ न त, म गजलपट्टि लागेको छु, अनि ए बुढा त गजलतिर पो लागेछन् भनेर जिस्काउनु भयो मलाई।
हजुर हजुर।
अनि अँ गजलतिर लागेछ, गजल गर्नुहोस् भनेर भन्यो। गजलको सङ्गीत त उहाँले गर्नुभएको छैन, गजल सङ्गीत होइन, मलाई चाहिँ तपाईँले जस्तो सङ्गीत गर्नुहुन्छ, अब उहाँको त धेरै राम्रो राम्रो गीत छ नि, झन्छु भन्नेहरू गीतहरू, होइन, यति कालजयी गीतहरू छन् क्या उहाँका। अनि मैले चाहिँ ल तपाईँले जस्तो मनपर्छ त्यस्तै गर्नुहोस् भनेर उहाँलाई आफ्नो फ्रिडम
यो दिँदाखेरि त्यसरी दिएको। नेहासँग कसरी जोडिनु भयो, नेहा करोडी? मैले त पहिलोपटक नाम सुने, उहाँको नेपालीमा गायन पहिलो हो कि पहिला पनि?
उहाँले चाहिँ कभर गर्नुभएको छ, पवनदीप राजन भनेको साथी, उहाँ पवनदीप राजन भनेको इन्डियन आइडल जितिसकेको व्यक्ति,
उत्तराखण्डको,
अनि उनी पनि धेरै, उनी पवनदीप राजनसँग धेरै गीत गाइसकेकी, अनि नेपाली गीत पनि उहाँले गाउनु भएको छ, झलझल हिमालमा भन्नेदेखि लिएर सोल्टिना भन्ने गीतहरू थुप्रै गाउनु भएको छ उसले, नेहाले। अनि मैले यसो नेपाली गीतहरू गायक गायिका यसो स्क्यान गर्दाखेरि यो गीत कसले न्याय गर्न सक्छ भन्दाखेरि मेरो दिमाग चट्ट नआएको होइन, तर त कोही पनि दिमागमा आएन। अनि नेहासँग मेरो कन्ट्याक्ट भइरहेको थियो इन्स्टाग्राम मार्फत, अनि नेहा तिमीले गीत गाउँछौ यो भनेको त नेपाली गीत मेरो सोलो कुनै पनि छैन, यो गीत यो गजल त मेरो पहिलो हुन्छ। उनी फेरि 10 वर्ष उनी सङ्गीत पढिसकेको व्यक्ति हुन्,
हजुर हजुर,
अनि त्यसपछि त्यो पनि हुन्, एट द सेम टाइम उनी त अहिले के अरे धेरै चलचित्रहरूमा गाइसकिन्, सोनी निगम यस किङहरूसँगदेखि लिएर धेरैसँग उनले गाइसकिन्,
हजुर,
अनि कमजोर भए गायिका भयो भने त पक्कै पनि उनले त्यत्रो फिल्महरूमा चान्स पाउँदैन थिइन् होला
होइन,
10-12 फिल्ममा गाइसकिन्। अनि त्यसपछि मैले चाहिँ नेहा गाउने हो भनेपछि उनले चाहिँ हुन्छ सर मलाई त एकदम अहोभाग्य, मैले नेपाली गीत मेरो सोलो गीत छँदै छैन, यो गीत चाहिँ अब मलाई चाहिँ शर्त के हो भने नेहा तिमीलाई एउटा शर्त छ भने मैले
हजुर
तिम्रो त्यो नोट लाउनेमा फिलिङमा मलाई अरू कुनै टेन्सन छैन, तिमी राम्रो गाउन सक्छौ, तर मलाई नेपाली भाषामा चाहिँ जुन उच्चारण छ उच्चारण चाहिँ पक्का गरिदेऊ है।
हजुर
उनले यति धेरै मेहनत गरिन् कि त मैले यो गीत सुन्दाखेरि
लाग्दैन, मतलब इन्डियन टोन कहीँ पनि आउँदैन,
बरु हामी नेपाली गायिकाहरू हुनुहुन्छ
त्यो नेपालीहरूकै आएको हुन्छ कति
हुन्छ होइन, तर उहाँको चाहिँ उहाँले चाहिँ एकदमै फलो गरेर मेहनत गरेर चाहिँ यो गीत गाइदिनु भएको छ र पुरै नेपाली मान्छेले गाए जस्तै गाइदिनु भएको छ।
मलाई तपाईँसँग यति धेरै कुरा गर्न मन छ कि बुलबुलमा मैले सायद 5 श्रृङ्खला बनाइसक्दा पनि मैले सोध्न खोजेका कुरा पुरा हुँदैन होला है, तर समयले जस्तो म्याग्दीमा तपाईँ जन्मनुभयो, म्याग्दीमा तपाईँ असाध्यै हुनहार विद्यार्थी स्कुलको सानो बेलाको भएर जिल्ला टप भएर बुढालीकण्ठ पढ्न आउनुभयो, बुढालीकण्ठ पढ्दाखेरि फेरि तत्कालीन राजपरिवारसँगको सँगसँगै पढ्ने एउटै होस्टेलमा बस्ने जस्ता चिजहरू भए, कोठामै बस्नुभयो 3 वर्ष सम्म त सँगै यो पूर्व राजा भनौँ न अब दिपेन्द्रसँग बस्नुभयो, अनि कम्प्युटर सिक्नुभयो, नेपालमा पहिलोपटक निजी क्षेत्रमा सम्भवतः कम्प्युटर कि सरकारीमै पनि पहिलोपटक कम्प्युटर चलाउनेमा हुनुहुन्छ तपाईँ?
हामी चाहिँ पहिलो 5-6 पढ्छौँ,
5-6 हो, अनि फन्टहरू त अब त्यति बेलादेखि अहिलेसम्म बनाइरहनु भएको छ नेपाली फन्टहरू, तपाईँसँगको कति कुराहरू जोड्नु छ, तर आज गजलको पनि एउटा छोटो भाग मात्रै किनभने बतासले चोट लाग्छ मात्रै विमोचन गर्ने गरी ल्याएर मैले अब हाम्रो यति लामो समय भइसके पनि 69 ननागिकन फेरि अर्को बसा एकचोटि बस्नलाई मैले यहीँ बाचा बाँच्छु
हुन्छ
र अब आजको कार्यक्रमबाट हामी छुट्टिनुपर्छ, अब जाँदा जाँदै यो तपाईँको गजललाई कुन च्यानलबाट सुन्न सकिन्छ एकचोटि फेरि भनिदिनु न, मैले नै बिर्सिसकेँ अघि सोद्धा सोद्धै।
एउटा च्यानल छ हाम्रो म्युजिक सूत्र भन्ने,
हजुर,
त्यसमा मेरो पहिलो गीत त्यो च्यानलको चाहिँ एउटा मैले आफैले सङ्गीत गरेको एउटा गजल एउटा गीत राखेको छ, अलिकति युट्युबलाई सुहाउने गीत हो त्यो, हामीलाई सुहाउने गीत त होइन, त्यसपछि भेराइटी दिनु खोज्यो भनेर सेकेन्ड गीत चाहिँ हामीले लोचन मान श्रेष्ठले न्यू बजाचार्यको सङ्गीतमा लोचनमान श्रेष्ठको गीतमा चाहिँ एउटा गीत राखेका छौँ, प्रवीण बेडवालले गाउनु भएको छ, र तेस्रो चाहिँ हाम्रो यो गाना अहिले चाहिँ गजल तेस्रो चाहिँ रिलिज गरेका छौँ, र त्यो चाहिँ म्युजिक सूत्र भन्ने च्यानलबाट
तपाईँले अघि भन्नु एकै ठाउँमा खोज्नु पऱ्यो, MUSIC SUTRA म्युजिक सूत्र
एकै ठाउँमा खोज्नु पऱ्यो, त्यो खोजेपछि अथवा चाहिँ
पहिला पहिला जस्तो पसलमा गएर क्यासेट खोजेर सुन्नुहोस् भन्ने जमाना गयो, अब त यो टक्क एड्रेस दिएपछि खोजेर भेटिहालिन्छ। तैपनि अब यति कुरा गरिसकेर नि अधुरो रह्यो जस्तो कतिलाई लाग्न सक्छ बुलबुलेनहरू जसले हामीलाई सुनिरहेका छन्, उहाँहरूले तपाईँसँग सम्पर्क गर्न सिधै पऱ्यो भने फोन नम्बर दियो भने डिस्टर्ब हुन्छ?
हुँदैन, फोन नम्बर दिने फोन नम्बर दिनुहोस् र अनि वाट्सएपमा अथवा चाहिँ भाइबरमा
त्यो भयो भने त झन् सजिलो गरी कुरा गर्न सकियो। मैले नम्बरै सोधेँ एकचोटि, कति नम्बरमा फोन गर्नु पऱ्यो तपाईँलाई त्यसको लागि?
मेरो 9851001468
9851001468 कति सजिलो नम्बर पनि रहेछ। हस् धेरै धेरै धन्यवाद, यहाँ तपाईँलाई वसुन्धारादेखि यहाँ जवलाखेलसम्म दुःख दिएँ, जामको बाटो अघि आइपुग्ने पनि त्यहाँ अप्ठ्यारो अप्ठ्यारो पऱ्यो, अब 69 जति जाम भए पनि एक दिन फेरि बस्ने बाजा बाँध्यौँ।
हस् र यहाँसम्म बोलाइदिनु भयो मलाई, चाहिँ यो गीत मेरो चाहिँ रिलिज गरिदिनु भयो होइन, एफएमबाट पहिलोचोटि रिलिज हुँदैछ, रिलिज गरिदिनु
हजुर अघि भन्नुभयो नि एउटा पुस्तक निस्केपछि जान्छु भनेर बसेको, सम्भवतः 69 पुस्तकै निस्किन सक्यो भने त कति रमाइलो हुन्थ्यो,
3-4 लाग्छ मेरो पुस्तक निस्किन, त्यसपछि हामी बस्छौँ।
हस् धेरै धेरै धन्यवाद करुण सर,
धेरै धेरै धन्यवाद यहाँलाई पनि।
गजलकार करूण थापासँगको कुराकानी र उहाँको एउटा गजल मात्रै सुनाएँ मैले आज, त्यसो त अरू अरू कार्यक्रममा अरू गजलहरू सुनाइरहेको छु। बतासले चोट लाग्छ बोलको सचिन सिंहको संगीत र नेहा करोडेको स्वरमा करूण थापाको शब्दको यो गजल सुन्दै सुन्यौं हामीले, यसलाई पूरा पनि गर्यौं। अब जाँदा जाँदा चाहिँ उहाँको अर्को एउटा गजल वाचन गर्दै उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल शुभरात्रि भन्छौ। न पढेर सिकेको हुँ न घरबाट सिकेको हुँ, न पढेर सिकेको हुँ न घरबाट सिकेको हुँ, फूलले घोच्छ भन्ने तिम्रो अधरबाट सिकेको हुँ। किनारको पत्थरलाई सुमसुम्याउँछ सुस्त सुस्त, किनारको पत्थरलाई सुमसुम्याउँछ सुस्त सुस्त, तिमलाई माया गर्न त्यही लहरबाट सिकेको हुँ, फूलले घोच्छ भन्ने तिम्रो अधरबाट सिकेको हुँ। छेउमै नदी बग्दा पनि प्यासी छ यो सधैँभरि, छेउमै नदी बग्दा पनि प्यासी छ यो सधैँभरि, अभावमा जिउने बानी बगरबाट सिकेको हुँ, फूलले घोच्छ भन्ने तिम्रो अधरबाट सिकेको हुँ। लिँदा भने पूरा लिने दिनु परे पत्थर हुने, लिँदा भने पूरा लिने दिनु परे पत्थर हुने, यस्तो अभिनय गर्न ईश्वरबाट सिकेको हुँ, न पढेर सिकेको हुँ न घरबाट सिकेको हुँ, फूलले घोच्छ भन्ने तिम्रो अधरबाट सिकेको हुँ।
बुलबुल एउटा ईरानी चरा, बुलबुल बुल।